بسم الله الرحمن الرحيم یہ روایت حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا مجھے حکم دیا گیا ہے ظاہر ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ ہی کی طرف سے حکم دیا گیا ہے یہ کہ میں لوگوں کے ساتھ قتال کروں، دین کی نسبت پر میں لوگوں سے جنگ کروں، یہاں تک کہ وہ شہادت دینے لگے کہ اللہ کے سوا کوئی معبود نہیں ہے اور میں اللہ تعالیٰ کا رسول ہوں، اور لوگ نماز کو قائم کرنے والے بن جاوے اور لوگ زکوٰۃ کو دینے والے بن جاوے۔ یہ حدیث غایت ہے قتال کی کہ بھائی قتال کب تک جاری رہے گا، تو کہا قتال کا مقصد ہے بنیادی طور پر اللہ سبحانہ و تعالی جو اس کائنات کے پیدا کرنے والے ہیں، تو اس پیدا کرنے والے کی اطاعت اور عبادت، یہ ہیں اس کائنات کا مقصد۔ لہذا لوگوں کو اللہ تعالیٰ کی اطاعت اور عبادت کی طرف بلاؤ کہ لوگ اللہ کی اطاعت اور عبادت کرنے والے بن جائے۔ اب جو لوگ اپنے پیدا کرنے والے کی اطاعت اور عبادت نہ کرے وہ ایک طرح کے غدار اور باغی ہے، اور غدار اور باغی کی سزا دنیا کے ہر مذہب میں، ہر حکومت میں قتل ہوا کرتی ہے۔ تو یہ لوگ جو اللہ کی عبادت نہیں کرتے ہیں، اطاعت نہیں کرتے ہیں، گویا کہ وہ اپنے پیدا کرنے والے کے غدار ہے اور باغی ہے، اس وجہ سے ان کے ساتھ جو ہے قتال کیا جائے گا۔ دوسری بات یہ ہے کہ اس میں قتال کا مقصد بتلایا گیا کہ مقصد قتال حکومت کو بڑھانا، مال غنیمت کو حاصل کرنا، یا کسی کو غلام باندی بنانا نہیں ہے، بلکہ قتال کا بنیادی مقصد ہے اللہ تعالیٰ کی شریعت اللہ کی زمین کے اوپر قائم ہو جاوے۔ یہ ہے قتال کا بنیادی طور پر مقصد۔ تیسری بات یہ ہے کہ یہ لا اکراہ فی الدین نہیں ہے۔ وجہ اس کی یہ ہے کہ یہاں غیر اللہ کی عبادت سے لوگوں کو بچانا مقصود ہے کہ لوگ اللہ کے سوا کسی اور کی عبادت نہ کرے۔ جیسے کہ ایک چھوٹا بچہ ہوتا ہے، اس کی ماں ظاہر میں میٹھی لگنے والی چیز سے اس کو بچاتی ہے، تو بچہ یہ سمجھتا ہے کہ میری ماں میری دشمن ہے، مجھ کو میٹھی چیز استعمال نہیں کرنے دیتی۔ لیکن وہ ماں تو حقیقی خیرخواہ ہوا کرتی ہے کہ بچہ میٹھی چیز کھائے گا تو اس کے پیٹ کے اندر جو ہے جراثیم پیدا ہوں گے جو اس کے لیے بیماری کا ذریعہ بنیں گے، تو ماں اس کو میٹھی چیز استعمال کرنے سے منع کرتی ہے۔ کبھی یہ منع کرنے میں اس کو سختی بھی کرنی پڑتی ہے، تو وہ ماں کی طرف سے اس بچے کی حقیقی خیر خواہی ہے۔ بس یہی حال ہے قتال کا بھی کہ بندے جو غیر اللہ کی عبادت کر کے اپنی آخرت تباہ کر رہے ہیں، ایسے بندوں کو اللہ تعالیٰ کی عبادت کی طرف راغب کیا جاوے تاکہ وہ اپنی آخرت کی زندگی کو برباد نہ کرے۔ چوتھی بات یہ ہے کہ حدیث شریف کے اندر चार बातें बतलाई गई, एक तौहीद, दूसरा है रिसालत, तीसरा है इकामत सलात और चौथा है ईताए जक़ात। हालांकि अरकान इस्लाम में से रोज़ा और हज दो बाकी रह गए, तो रोज़े का इसलिए ज़िक्र नहीं हुआ कि समझ में आता है कि रोज़ा एक मख्फी चीज़ है, वो ज़ाहिर में नज़र आने वाली चीज़ नहीं है। कोई आदमी रोज़े से हो तो हमें पता नहीं चलता है कि आदमी रोज़े से है, ये तो जब वो कहेगा कि मैं रोज़े से हूँ तो हमको पता चलेगा कि ये रोज़े से है। तो रोज़ा एक मख्फी चीज़ है, इसीलिए रिवायत में उसका तस्केरा नहीं हुआ। रहा ये कि हज का मामला, ये सिर्फ इस्तिताअत वाले के ऊपर फ़र्ज़ है, हर मोमिन के ऊपर हज फ़र्ज नहीं है। और हज मखसूस मकाम पर होता है, मखसूस जगह के ऊपर होता है और मखसूस वक्त के अंदर होता है, इसीलिए हज को ज़िक्र करने की भी ज़रूरत नहीं समझी गई। और बाद हजरात का ये कहना है कि हज का इसलिए तस्केरा नहीं हुआ कि मुशरिकीन अरब अपने शिर्क और कुफ्र के बावजूद हज को अंजाम देते थे। ज़माने जाहिलियत के अंदर उनका जो भी गलत और बातिल तरीका था, उस गलत और बातिल तरीके से वो लोग हज और हज के आमाल अंजाम देते थे, इसीलिए हज का यहाँ पर तस्केरा नहीं हुआ। अलबत्ता नमाज है और ज़कात है, इन दोनों की अहमियत बतलाने के लिए उसका खुसूसी तौर पर तस्केरा हुआ, चूँकि ये इस्लाम की वाज़ह अलामत है। नमाज ज़ाहिर में पढ़ी जाती है, लोगों को नज़र आती है, ये इस्लाम की वाज़ह अलामत है। यही हाल ज़कात का भी है कि ज़कात में मुज़क्की मुज़क्का को जब ज़कात की रकम देगा तो वो नज़र आने वाली चीज़ है, ज़ाहिर हो कर के ज़कात की रकम दी जाती है। इसीलिए जो आमाल इस्लाम की वाज़ह और इम्तियाजी अलामत थी उसको हदीस शरीफ के अंदर ज़िक्र किया गया और दूसरी चीज़ों को रिवायत के अंदर छोड़ दिया गया। जी जी पीछे गुजर चुकी ये रिवायत मजमून। जी मुर्जिया और कदरिया। जी ये असर है, कौल सहाबी है, हज़रत अबू हुरैरा रदी अल्लाह ताला अन्हो और हज़रत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाह ताला अन्हुमा, ये दोनों हजरात फरमाते हैं कि ईमान ज़्यादा भी होता है और ईमान के अंदर कमी भी हुआ करती है। इस हदीस की बुनियाद, इस असर की बुनियाद के ऊपर जुम्हूर की राय ये है कि ईमान में कमी बेशी होती रहती है। امام نووی رحمت اللہ علیہ کی رائے یہ ہے کہ تصدیق کے اندر کمی اور بیشی ہوا کرتی ہے، لیکن حقیقت میں دیکھنے جاؤ تو یہ لفظی تعبیر کا اختلاف ہے. تصدیق میں کمی بیشی ہو یا نفس ایمان کے اندر کمی بیشی ہو، دونوں کا خلاصہ تقریباً ایک ہی نکلتا ہے. ایمان ذی اجزاء چیز ہے، ایمان کے اجزاء ہے، اور جس چیز کے اندر بھی اجزاء ہوتے ہیں اس میں ایک جز بھی کم ہوتا ہے تو وہ چیز میں کمی آ جاتی ہے. یہ دنیا کا ایک قاعدہ کلیہ ہے کہ ہر ذی اجزاء چیز میں کوئی جز و بھی کم ہوگا تو اس سے اس چیز کے اندر کمی آ ہی جاتی ہے. تو ایمان ذی اجزاء چیز ہے، لہذا کسی ایک چیز کے اندر کمی آئے گی تو ایمان کے اندر بھی کمی آئے گی. اور جب آدمی اعمال ایمان کو انجام دیتا ہے اور اعمال ایمان کو اہتمام کے ساتھ انجام دیتا ہے تو اس کی وجہ سے اس کے ایمان کے اندر ترقی بھی ہوا کرتی ہے. تو ایمان کے ثمرات میں کمی بیشی، ایمان کے انوار میں کمی بیشی، ایمان کی برکتوں میں کمی بیشی اور ایمان کی کیفیت میں کمی بیشی، یہ سب چیزوں کا تعلق انسان کے اعمال سے ہے کہ جس قدر اچھے اعمال کو انجام دے گا، اس کی تصدیق اور اللہ کی ذات کے اوپر یقین کے اندر کمی بیشی ہوگی تو اس کی وجہ سے ایمان کے اندر بھی کمی بیشی ہو جائے گی. جی گویا تین صحابی کا اثر ہو گیا، حضرت ابو ہریرہ، حضرت عبداللہ ابن عباس، حضرت ابو الدرداء رضی اللہ تعالی عنہم، کہ ایمان بڑھتا بھی ہے اور ایمان کے اندر کمی بیشی بھی ہوا کمی بھی ہوا کرتی ہے. جی بابن فی القدری، یہ لفظ زیادہ تر استعمال ہوتا ہے قاف اور دال اور را، قاف اور دال کے فتح کے ساتھ قدر، لیکن بعض مرتبہ دال کے سکون کے ساتھ قدر بھی اس کو بولا جاتا ہے. قدر کس کو کہتے ہیں؟ ہم ہماری اردو زبان میں اس کو تقدیر بھی کہتے ہیں اور اسی کو عربی کے اندر قدر کہا جاتا ہے. قدر اور تقدیر، نمبر ایک، انسان یہ اعتقاد رکھے کہ اس عالم کے اندر جو کچھ بھی پایا جاتا ہے، یہاں تک کہ بندہ جو کچھ کام کرتا ہے، بندے کے تمام افعال، بندے کے تمام اعمال، بندے کے تمام کام اور بندے کے علاوہ اس دنیا میں ہونے والی ہر چیز، یہ اللہ تعالیٰ کے فیصلے سے ہوا کرتی ہے. جیسا اللہ نے فیصلہ کیا اس کے مطابق اس کائنات کے اندر چیزیں وجود میں آتی ہیں. اس کو قدر سے، تقدیر سے تعبیر کیا جاتا ہے. نمبر دو، ازل سے لے کر ابد تک، ازل یعنی عالمین کی ابتدا، ابد عالمین کی انتہا، ازل سے لے کر ابد تک جو کچھ بھی ہونے والا ہے اس کا علم پہلے سے اللہ تعالیٰ کو حاصل ہے. اس کا علم پہلے سے اللہ تعالیٰ کو ہے اور اللہ تعالیٰ نے اس کو لکھ کر کے رکھا ہے. اور اسی کے مطابق کائنات میں ہوتا بھی ہے. جیسا اللہ تعالیٰ نے لکھ دیا اسی کے مطابق کائنات کے اندر ہوتا بھی ہے. اسی کو قدر اور تقدیر سے تعبیر کیا جاتا ہے. تقدیر کے اوپر ایمان یہ بنیادی چیز ہے. تقدیر کے اوپر ایمان کے بغیر انسان کا ایمان کامل نہیں ہوتا ہے, ناقص ہوتا ہے. اسی لیے ہمارے یہاں بچوں کو مکتب میں ایمان مجمل مفصل یاد کراتے ہیں, تو والقدری خیرہ و شرہ من اللہ تعالی, کہ خیر اور شر, اچھا اور برا, اس دنیا میں جو کچھ ہوتا ہے وہ سب اللہ تعالی کی طرف سے ہوتا ہے. تقدیر کا انکار کرنا جہنم میں لے جانے کا ذریعہ ہے. تقدیر علم الہی کا نام ہے, مجبوری کا نام نہیں ہے. بعض لوگ یہ سمجھتے ہیں کہ ہم مجبور محض ہیں, تو مجبوری محض کا نام تقدیر نہیں ہے. علم الہی میں ہمارے متعلق جو کچھ ہے اس کا نام تقدیر رکھا جاتا ہے. خاص خاص وقت پر تقدیر کی باتیں اللہ تعالیٰ فرشتوں کو بتلاتے ہیں. جیسے 15 شعبان کو پورے سال بھر کی تقدیر کی باتیں اللہ تعالیٰ ملائکہ کو بتلاتے ہیں, تو خاص خاص وقت پر تقدیر کی باتیں باری تعالیٰ فرشتوں کو بتلاتے ہیں. حالانکہ پہلے سے وہ باتیں طے ہو چکی ہوتی ہے. خدا تعالیٰ کے علم ازلی میں پہلے سے وہ بات طے ہو چکی ہوتی ہے. البتہ ملائکہ کو بتلایا جاتا ہے خاص خاص موقع کے اوپر اور خاص خاص اوقات کے اوپر. ہر انسان کی موت کا اللہ نے ایک وقت تقدیر میں طے فرما دیا ہے. کس کی کب موت آئے گی یہ وقت تقدیر کے اندر طے ہے. اس لیے انسان کو جان کے تلف ہو جانے کے ڈر سے ایمان اور ایمانیات کو چھوڑنا نہیں چاہیے کہ میں یہ کروں گا تو میری جان تلف ہو جائے گی, میری جان برباد ہو جائے گی. تو جان کے تلف ہونے کے ڈر سے ایمان اور ایمانیات کو چھوڑنا نہیں چاہیے, چونکہ تقدیر کے اندر ہر انسان کا وقت مقدر موت کا لکھا جا چکا ہے. رزق بھی بندے کا مقدر ہے, تقدیر کے اندر لکھا جا چکا ہے. البتہ بندے کا ایک امتحان ہے اللہ تعالی کی طرف سے کہ بندہ مقدر کا رزق حاصل کرنے کے لیے کون سا ذریعہ اختیار کرتا ہے, حلال ذریعہ اختیار کرتا ہے یا حرام ذریعہ اختیار کرتا ہے. مقدر کی روزی تو بندے کو ملتی ہی ملتی ہے. آزمائش اور امتحان اس کے اندر ہے کہ بندہ صحیح اور جائز طریقے سے مقدر کی روزی حاصل کرے یا غلط اور فاسد طریقے سے مقدر کی روزی حاصل کرے, یہ امتحان ہے. جب تقدیر میں سعادت مندی اور بدبختی لکھی جا چکی ہے, تو اگر کسی بندے کو اللہ نیکی کی توفیق عطا فرماوے تو وہ فخر اور غرور میں مبتلا نہ ہو بلکہ استقامت کی اللہ سے دعا کرے. تقدیر میں ہے آپ کتنی سعادت مندی سے بہرور ہوں گے, کتنی شقاوت آپ کے اوپر آنے والی ہے, یہ مقدر کی چیز ہے. لہذا اگر کسی نیک کام کی انسان کو توفیق ہو تو فخر نہ کرے, غرور نہ کرے, بلکہ بندہ ایسے موقع کے اوپر اس نیکی اور سعادت کے کام پر دعائے استقامت کرے, کہ اللہ تعالیٰ آئندہ بھی اس کے اوپر مجھے قائم رکھے، اور اگر تقدیر میں جو شقاوت اور بدبختی ہے وہ آ گئی تو اس سے نجات پانے کی بھی دعا کا اہتمام کرے کہ اللہ یہ جو مقدر کی شقاوت اور محرومی میرے اوپر متوجہ ہوئی ہے، اے اللہ آپ اس سے مجھے نجات عطا فرما دیجئے، اس کی بھی بندے کو دعا کرتے رہنا چاہیے۔ تو یہ بابن فی القدری، جی حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ ہم کو نبی کریم صلی اللہ علیہ وسلم نے یہ بات بیان فرمائی، وَهُوَ الصَّادِقُ، حال یہ کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم اپنی بات کے اندر بالکل سچے ہیں۔ سچے ہونے کا ایک مطلب یہ ہے کہ آپ صدق میں کامل ہیں، دوسرا مطلب یہ ہے کہ آپ کی سچائی آپ کے معجزات کے ذریعے سے ظاہر ہے۔ المصدوق، مصدوق کا معنی ہوگا اللہ تعالیٰ کی طرف سے آپ کو سچی خبر دی گئی ہے، اللہ تعالیٰ نے آپ کی تصدیق فرمائی ہے، یا اللہ تعالیٰ کی طرف سے آپ پر سچی خبر پہنچتی ہے، المصدوق کا معنی یہ۔ اور تیسرا معنی یہ بھی نکلتا ہے کہ مومن لوگ جن کی تصدیق کرتے ہو، ایمان والے جن کی بات کی تصدیق کرتے ہو، جن کی بات کو سچا بتلاتے ہو، اس کو بھی مصدوق کہا جائے گا۔ کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ یقیناً تمہاری تخلیق کا مادہ جمع ہوتا رہتا ہے، تم میں سے کسی کی تخلیق کا مادہ جمع ہوتا رہتا ہے، اس کی ماں کے پیٹ میں 40 دن تک۔ ابھی کے تخلیق کا مادہ ماں کے پیٹ میں 40 دن تک جمع ہوتا رہتا ہے، اس کا کیا مطلب؟ نمبر ایک، منی کی شکل کے اندر صلب اب سے رحم مادر میں جب منی کا قطرہ پہنچے گا تو وہ پہلے 40 دن تک وہاں جمع شدہ پڑا رہے گا۔ نمبر دو، جس وقت پر انزال ہوتا ہے، شہوت ہوتی ہے، شہوت کی وجہ سے منی کا نطفہ بکھر جاتا ہے، منتشر ہو جاتا ہے، وہی منی کا نطفہ جو منتشر ہوتا ہے بکھر جاتا ہے، وہ رحم مادر کے اندر جا کر کے جمع ہو جاتا ہے۔ تو جمع ہونے کا معنی انزال کے وقت شہوت کی بنیاد کے اوپر منی کا قطرہ جو منتشر ہوتا ہے وہ رحم مادر کے اندر جا کر کے جمع ہو جاتا ہے۔ تیسرا مطلب، 40 दिन गुजरने के बाद वो मनी का कतरा खून बनकर के रहम मादर के अंदर उतरता है। चौथा मतलब, इंसान के जमे हुए मादे जो माँ के पेट के अंदर उसका मादा रहम में जमा होता है, उसमें कब्र की मिट्टी साथ में जमा की जाती है। ये भी एक मतलब है रिवायत का कि जब इंसान का मनी का कतरा, फिर वो खून का जमा हुआ, फिर गोश्त का लोथड़ा, फिर इंसान का बदन जब माँ के पेट में बनता है, तो फरिश्ता उस बच्चे की कब्र की जगह कौन सी है, यानी पैदा होने के बाद बड़ा होगा फिर मरेगा, कहाँ कब्र बनेगी, उस कब्र की जगह के ऊपर फरिश्ता जाता है, वहाँ से मिट्टी उठाता है और मिट्टी उठा करके ला करके नुतफे के साथ उसको जमा कर देता है। इसीलिए कहते हैं कि हर इंसान की कब्र की मिट्टी उसके साथ चल रही है। और बाज़ मुफस्सिरीन ने इसका मतलब ये बयान किया कि इंसान की नाफ के अंदर वो कब्र की मिट्टी का मादा जमा रहता है कि नाफ के अंदर जो जमी हुई मिट्टी हमको नज़र आती है तो कहा वो कब्र की मिट्टी का असर है। गोया कि रहम मादर ही के अंदर फरिश्ता वो कब्र की मिट्टी को लाकर के नुतफे के साथ जमा कर देता है। सुम्मा यकूनु अलाकतम मिसल ज़ालिका, फिर वो मनी का खतरा जमा हुआ खून की शक्ल में होता है इसी तरह, लोथड़े की शक्ल में होता है इसी तरीके से। सुम्मा यकूनु मुदगतम मिसल ज़ालिका, फिर वो गोश्त की बोटी की शक्ल में इस तरह होता है, यानी हर 40-40 दिन के ऊपर उसमें तब्दीली तगैयुर रहम मादर के अंदर होती रहती है। फिर अल्लाह ताला उसकी तरफ एक फरिश्ते को भेजते हैं, कहते हैं कि हर हर मरहले की तब्दीली फरिश्ता अल्लाह से इजाजत लेके करता है। इसलिए कि मनी के कतरे तो बेशुमार होते हैं, लेकिन कौन सा मनी का कतरा माँ के पेट में रहमदानी में पहुंचाना, ये फरिश्ता अल्लाह से इजाजत लेकर के करता है। फिर वो इब्तिदान नुतफे की शक्ल में रहा, अब उसको खून की शक्ल में बदलना है तो फरिश्ता अल्लाह से इजाजत लेके करता है। फिर खून के बाद बोटी की शक्ल में करना है तब भी फरिश्ता इजाजत लेकर के करता है। हर मरहले के ऊपर फरिश्ता बारी ताला से इजाजत तलब करता है और तब्दीली करता है। इसीलिए बाज मरतबा क्या होता है कि भाई इस्कात हमल हो गया तो जमे हुए खून की शक्ल में गिर गया, कभी इस्कात हमल हो गया बोटी की शक्ल में हो गया, कभी इस्कात हमल हो गया शक्ल सूरत बनने के बाद इस्कात हमल हो गया, गोया आइंदा नए मरहले में मुंतकिल करने के लिए फरिश्ते को इजाज़त नहीं मिलती है। वो इजाज़त लेने गया लेकिन उसको इजाज़त नहीं मिली आगे वाले मरहले में मुंतकिल करने के लिए, तो उसी मरहले पर जाकर के इस्कात हो जाता है, बच्चा निकल जाता है। इसीलिए हदीस शरीफ के अंदर सिक्त यानी ये जो कम मुद्दत का बच्चा गिर जाता है उसके ऊपर भी फजीलत आई है कि जिस तरीके से बच्चा पैदा होने के बाद इंतकाल कर जाए तो उस पर सवाब मिलता है। इस तरीके से ये जो औरत के पेट में से अधूरा हमल नाकिस हमल का जो इस्कात हो जाता है उसके ऊपर भी सवाब मिलता है, गिरवावे नहीं खुद से गिर जावे उसके ऊपर अजर मिलता है। तो अल्लाह सुबहानहू व ताला फरिश्ते को भेजते हैं और चार कलिमात का हुक्म दिया जाता है। चार कलिमात के बारे में लिखा जाता है, कौन कौन से चार कलिमात, इसकी उम्र फयकुलु उक्तुब अमलहू व अजलहू व रिस्कहू व शकीयुन अम सईदुन। फरिश्ते को हुक्म होता है कि लिखो ये बच्चा दुनिया में आने के बाद कौन कौन से आमाल करेगा, उसकी मुद्दत हयात कितनी होगी, कितनी रोजी उसको मिलेगी, सआदत मंद होगा या शकावत मंद होगा, बदबख्त होगा या नेकबख्त होगा, ये चीजें फरिश्ता उसकी लिख देता है और फरिश्ते को लिखने का हुक्म अल्लाह की तरफ से दिया जाता है। अब ये जो उमूर लिखे जाते हैं तो बाद हजरात कहते हैं कि पेशानी के ऊपर लिख दिया जाता है, अगरचे हम पढ़ नहीं सकते लेकिन पेशानी के ऊपर फरिश्ता ये चार उमूर लिख देता है। बाज हजरात कहते हैं कि पेट के ऊपर फरिश्ता लिख देता है इंसान की ये चार चीजें। बाद हजरात कहते हैं कि एक नविश्ता तकदीर का लिखकर गले में लटका दिया जाता है, वकुल इंसान इन अल्जमना हो ताइरा हो फी उनुकी। तो ये भी एक मुराद ये ली गई कि ये चार चीजें लिख करके वो तकदीर का नविश्ता उसके गले में लटका दिया जाता है लेकिन हमको नजर में आता नहीं है। और ये चार चीजें जो फरिश्ता लिख देता है तो उनका करना लाजमी है, उससे बंदा पीछा नहीं छुड़ा सकता, उसका करना बंदे के लिए लाजमी, बंदा उससे पीछा छुड़ा सकता नहीं है। फवल्लदी नफ्सी बियदिही, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उस जात की कसम जिसके कब्जे में मेरी जान है, यानी अल्लाह पाक की कसम, तुम में से एक आदमी जन्नतियों जैसा अमल करता है, यानी पूरी जिंदगी जन्नतियों जैसे अमल करता है, यहां तक के उस इंसान और जन्नत के दरमियान एक जीरा का फासला रह जाता है, नेक अमल करता गया करता गया करता गया, अब दुखुले जन्नत में एक जीरा डेढ़ हाथ का होता है, इतना फासला रह गया और तकदीर गालिब आ जाती है उस पर, आखिरी वक्त में उस पर तकदीर गालिब आ जाती है और वो जहन्नमियों वाला अमल कर डालता है और नऊज़ु बिल्ला वो जहन्नम में दाखिल हो जाता है। ये है तकदीर की बात। इसको तिर्मिजी शरीफ की एक रिवायत में उसकी ताबीर यूं आएगी है कि यूलदु मुमिना, पैदाइश ईमान के ऊपर, वयहिया मुमिना, जिंदगी भी ईमान के ऊपर, वयमूतु काफिरा, नऊज़ु बिल्ला मौत उसकी कुफर के ऊपर आई, वहां उसकी ये ताबीर है, यहां ये दूसरे अंदाज की ताबीर है, मजमून तकरीबन एक है कि पूरी जिंदगी ईमान और ईमान वाले आमाल करता रहा, अब दुखुले जन्नत में एक बालिश्त जितना वक्त बाकी रहा, फासला बाकी रहा, और नऊज़ु बिल्ला कोई ऐसा कुफरिया अमल कर डालता है जिसकी वजह से वो जहन्नमी बनकर के जहन्नम में चला जाता है। मालूम हुआ कि इंसान अपनी नेकी पर गुरूर न करे, कभी ये नेकी छूट जावे और शकावत गालिब आकर उसको नऊज़ु बिल्ला जहन्नमी बना डाले। और यकीनन तुम में से एक आदमी जहन्नमियों वाला अमल करता है, यहां तक के उस इंसान और जहन्नम के दरमियान एक जीरा का फासला बाकी होता है और तकदीर उसके ऊपर गालिब आ जाती है और वो जन्नतियों वाला अमल करता है और जन्नत में दाखिल हो जाता है। ये भी अजीब अल्लाह का फजलो करम है कि पूरी जिंदगी कुफर के ऊपर गुजारी और आखिरी वक्त आया, तकदीर गालिब आई, ईमान का कलमा पढ़ लिया और जन्नत में चला गया। इतना कुफर किया, इतना कुफर किया कि उसके और जहन्नम में एक हाथ का फासला बाकी रहा था और तकदीर गालिब आई और कोई ईमानी अमल किया और जन्नत में दाखिल हो गया। ये भी तकदीर की बात है। तो ये जो दूसरी किस्म है ना, یہ فضل الہی کا نمونہ ہے کہ یہ اللہ کا خالص فضل و کرم ہے کہ زندگی کفر میں گزاری اور آخری وقت کے اوپر ایمان قبول کر کے وہ آدمی جنت کے اندر چلا جاوے. دیکھو چار قسم کے انسان ہے وہاں ترمذی شریف کی روایت میں, لیکن یہاں دو قسم کا تذکرہ ہوا, اس لیے کہ یہ دو قسم کے اندر تقدیر کا ظہور ہوتا ہے خاص طور پر. کہ ایک ایسی عجیب تقدیر کہ پوری زندگی اعمال ایمان اور اعمال جنت کرے اور جنت کے قریب جا کے نعوذ باللہ جہنمی بن جائے, یہ تقدیر کا ظہور ہے. اور پوری زندگی جہنم والے اعمال کرے اور آخری وقت کے اندر کوئی عمل کر کے جنت میں چلا جائے, یہ ظہور تقدیر ہے. اس لیے یہ دو قسم کو اس روایت میں نبی کریم صلی اللہ علیہ وسلم نے خصوصیت کے ساتھ بیان فرمایا. شرح فرماتے ہیں کہ اعتبار آخری وقت کا ہے, اسی لیے انسان کو ہمیشہ حسن خاتمے کی دعا کرتے رہنا چاہیے, اسی لیے کہ آخری وقت پر پتہ نہیں کیا ہو جائے. اسی لیے حضرت یوسف علیہ السلام نے بھی دعا مانگی, انت ولی فی الدنیا والآخرہ توفنی مسلموں والحقنی بالصالحین. حسن خاتمے کی طلب کے لیے یہ دعائے یوسفی بڑی جامع ترین دعا ہے, اس کو انسان کو مختلف اوقات میں اللہ تعالیٰ سے مانگنے کا اہتمام کرنا چاہیے. حضرت نانوتوی رحمۃ اللہ علیہ کے متعلق ہے کہ ایک بنیے کو حضرت نے جنت میں ٹہلتے ہوئے دیکھا. حضرت کے یہاں ایک بنیا مر گیا تو کچھ دن کے بعد حضرت نے خواب میں اس کو جنت میں ٹہلتے دیکھا, تو حضرت نے پوچھا لالا جی تم کہاں یہاں آ گئے جنت میں؟ تو کہا مولوی صاحب زندگی تو کیسی گزری آپ کو معلوم ہے, آخری وقت میں ان کہی کہہ ڈالی تھی اسی لیے یہاں پہنچ گئے. ان کہی یعنی ان کے اعتبار سے نہ کہنے کی قابل بات, یعنی کلمہ ایمان کا آخری وقت پر میں نے کلمہ ایمان پڑھ لیا تھا اس لیے میں یہاں آ کر ٹہل رہا ہوں. تو یہ ہوتا ہے یہ معاملہ. حدیث میں آپ نے وہ واقعہ پڑھا کہ ایک یہودی بچہ جو نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں آتا تھا وہ بیمار ہوا, آپ صلی اللہ علیہ وسلم اس کی عیادت کے لیے تشریف لے گئے, حضور نے اس کو آخری وقت پر ایمان کی دعوت دی. تو یہودی بچہ مشورہ طلب کرنے کے انداز میں اپنے باپ کو دیکھ رہا ہے, تو باپ نے کیا مشورہ دیا, اتی ابو القاسم, کہ ابو القاسم صلی اللہ علیہ وسلم کی اطاعت کر لے یعنی ان کی بات مان لے اور کلمہ پڑھ لے, تو آخری وقت میں کلمہ پڑھ کر کے حضور کی دعوت کی برکت سے وہ جنت میں چلا گیا. جی بس یہ لمبی روایت ہے, یہ ابن الدیلمی رحمہ اللہ جو تابعین میں سے ہیں وہ فرماتے ہیں کہ میرے دل کے اندر تقدیر کے بارے میں کچھ شک پیدا ہوا, اور ایسا شک پیدا ہوا کہ مجھے ڈر لگنے لگا کہ میرا دین برباد ہو جائے گا اور میرے تمام کام برباد ہو جائیں گے. وہ حضرات کو اپنے دین میں ایسا ڈر لگا کرتا تھا हमारा ईमान तो हर तरह के प्रूफ में है, किसी चीज का जो है हमको डर खतरा लगता नहीं है, न ईमान बिगड़ने का कोई डर लगता है, न मामला थे ईमान के बिगड़ने का कोई डर लगता है, हर तरह की खराबियों से कहते ना साउंड प्रूफ। तो हमारा ईमान हर प्रूफ है, ऑल प्रूफ ईमान है हमारा, कि कोई चीज हमारे ईमान को इफेक्ट कर ही नहीं सकती है। सिर्फ हमको ये मसाइल पेश नहीं आते हैं, वो उन हजरात को पेश आते थे। फातही तो उबई इब्ने काबिन, तो इब्ने देलमी कहते हैं कि मैं इस मसले के मुतालिक हजरत उबई बिन काब रदी अल्लाह ताला अन्हु की खिदमत में हाजिर हुआ कि हजरत तकदीर के बारे में मेरे दिल में एक शक पैदा हुआ है, मुझे डर है कि मेरा ईमान कहीं बर्बाद न हो जाए, आप मेरे ईमान की हिफाजत की कुछ तदबीर बतलाओ। मालूम हुआ कि जब कोई इस तरह का खतरा दीनी उमूर के अंदर इंसान महसूस करे तो किसी अल्लाह वाले इल्म से रुजू करना चाहिए और उनसे मुराजात करके अपना मसला हल करना चाहिए। फकुल तो अबुल मुंजिर, ये हजरत उबई बिन काब की कुन्नियत है, मैंने अर्ज किया ए अबुल मुंजिर इन्नहु कद वका फी नफ्सी, यकीनन मेरे दिल के अंदर इस तकदीर के बारे में कुछ बातें आई है और मुझे ये डर है कि कहीं मेरा दीन खराब न हो जाए, मेरा मामला खराब न हो जाए। फहद्दिसनी मिन ज़ालिका बिशयइन, लिहाजा आप तकदीर के बारे में मुझे कोई बात बयान फरमाइए, यानी तकदीर की कुछ हकीकत बयान फरमाइए ताकि मेरा शक शिबा दूर हो जाए, मेरा ईमान बर्बाद न होवे और मेरे मामले को खराबी से आप बचा लीजिए। दरख्वास्त की इन्होंने, लअल्लाह अय्यनफानी बिही, उम्मीद है कि अल्लाह ताला आपकी बात की बरकत से मुझे नफा पहुंचाएंगे। देखिए ये हजरत का ईमान कितना मजबूत कि हजरत उबई बिन काब के कलिमात उसी वक्त नफा देंगे जब अल्लाह चाहेंगे। मालूम हुआ कि किसी के कलाम के अंदर तासीर पैदा करना ये अल्लाह के कब्जे कुदरत की बात है। एक देखो जलीलुल कदर ताबी, एक जलीलुल कदर साहबी के लिए ये कह रहे हैं कि हजरत आप बात बतलाइए, उम्मीद है कि अल्लाह ताला आपकी बात से मुझे फायदा पहुंचाएंगे। और हम लोगों का ईमान तो इतना घटिया हो चुका है कि छोटे से छोटे आदमी के बारे भी कहते कि इन्होंने कहा ने तो ये हो गया मुझे, ये नहीं कहते कि इनके कहने से अल्लाह ने मुझे ये फायदा पहुंचाया। बीच में अल्लाह ताला को वास्ता बनाया करो, ये नहीं कि डायरेक्ट उनकी तरफ निस्बत करो कि इन्होंने कहा और ये हो गया, गलत है ये बात। ये है सीखने की चीज ताबीन से और साहबा से। फकाल, तो हजरत उबई बिन काब ने क्या फरमाया, अगर अल्लाह ताला तमाम आसमान वालों को और तमाम जमीन वालों को अजाब देवे तो भी अल्लाह उन पर जुल्म करने वाले नहीं होंगे। कितनी बड़ी बात फरमाई कि आसमान जमीन के मालिक अल्लाह सुबहानहु व ताला, लिहाजा अल्लाह सुबहानहु व ताला आसमान जमीन के तमाम लोगों को अजाब देवे तो अल्लाह जालिम नहीं कहलाएंगे। चूंकि कोई आदमी अपनी मिल्कियत में तसर्रुफ करे, जो चाहे तसर्रुफ करे, किसी को कुछ कहने का हक नहीं है। आप अपना कलम चाहे तो लिखने में इस्तेमाल कीजिए, चाहे किसी को हदिया दे दीजिए, चाहे बै कर दीजिए, आप अपनी मिल्कियत के बारे में तसर्रुफ के मुख्तार हो, जो चाहे तसर्रुफ करो। तो आसमान जमीन और सारी मखलूक अल्लाह की मिल्कियत के अंदर है, अल्लाह अपनी मिल्कियत में जो चाहे जैसा चाहे तसर्रुफ करे, अजाब देवे सजा देवे तकलीफ देवे, अल्लाह जालिम नहीं कहे जाएंगे। इससे क्या मालूम हुआ कि अल्लाह सुबहानहु व ताला अपनी मखलूक के ऊपर जो रहमो करम का मामला फरमाते हैं अजाब नहीं देते हैं, ये खालिस अल्लाह का फजल है। बंदों के आमाल کوئی سبب لازمی نہیں ہے اور اللہ کے لیے بندوں کو عذاب سے بچانا کوئی ضروری بھی نہیں ہے کہ اللہ کے لیے لازم ہو کہ بندوں کو عذاب نہ دے، کہ کوئی ضروری نہیں. بندہ یہ سوچے کہ میں نیک عمل کرتا ہوں اس لیے عذاب نہیں آ رہا ہے، تو نیک عمل کوئی سبب لازم بھی نہیں ہے. عذاب سے بچانا یہ محض اللہ سبحانہ و تعالیٰ کا فضل و کرم ہے. اسی لیے اگر اللہ تعالیٰ تمام اولین اور آخرین کو عذاب دے تو ظلم نہیں، اور اللہ سبحانہ و تعالیٰ سب پر رحم و کرم فرماوے تو بھی یہ ان کی عنایت اور فضل کا معاملہ ہوگا. کوئی چیز اللہ کے لیے ضروری نہیں. اور اگر اللہ تعالیٰ تمام مخلوق پر، آسمان زمین والوں پر رحم فرماوے تو اللہ کی رحمت آسمان زمین والوں کے لیے ان کے اعمال سے بہتر ہوگی. رحمتہ خیر لہم من اعمالہم، بندوں کے اعمال سے اللہ کی رحمت بہتر ہوگی. یعنی اللہ تعالی رحمت کا معاملہ فرمائے، یہ بندوں کے اعمال سے بہت بہتر ہوگا. اسی لیے کوئی آدمی اپنے اعمال پر بھروسہ کر کے نہ بیٹھا رہے، ہمیشہ اس سے اس کے فضل و کرم کا، رحم و کرم کا سوال کرے. آگے فرماتے ہیں، اگر تیرے لیے ایک احد پہاڑ کے برابر سونا ہوئے، احد پہاڑ کے برابر سونا ہوئے، راوی کو الفاظ کے بارے میں ذرا فرق ہے، تنفقہ فی سبیل اللہ کہ جبل احد ذہبا او مثل جبل احد، حضور نے کیا فرمایا تھا، اور پھر وہ پورے احد پہاڑ کے برابر سونے کو اللہ تعالیٰ کے راستے میں خرچ کر دے وے تو بھی اللہ تعالیٰ تیرے اس صدقے کو قبول نہیں کریں گے، یہاں تک کہ تو تقدیر پر ایمان لے آوے. یعنی جب تک تقدیر پر ایمان نہیں ہوگا، احد پہاڑ کے برابر بھی سونا خرچ کرو گے وہ سونا قبول نہیں ہوگا. معلوم ہوا کہ تقدیر یہ ایمان کی بنیادوں میں سے ایک بنیاد ہے. اگر تقدیر پر ایمان نہیں ہوگا تو ایمان ہی قبول نہیں ہوگا، اور ایمان قبول نہیں ہوگا تو بڑے سے بڑا صدقہ بھی رد کر دیا جائے گا. چھوٹا صدقہ تقدیر پر ایمان کے ساتھ مقبول، بڑا صدقہ تقدیر پر ایمان کے بغیر مردود. آگے ارشاد فرماتے ہیں، فَتَعْلَمَ أَنَّمَا أَصَابَكَ، جانو یہ بات بھی، جو تکلیف تم کو پہنچے گی، پہنچنے والی ہے، جو تکلیف تجھ کو پہنچنے والی ہے وہ تجھ سے ٹلنے والی نہیں تھی. جو تکلیف تجھے پہنچی وہ تجھ سے کبھی ٹلنے والی نہیں تھی. یعنی تم کو کوئی تکلیف پہنچی تو تمہارے مقدر میں وہ تکلیف لکھی ہوئی تھی اور تم سے وہ تکلیف ٹلنے والی نہیں تھی. اسی لیے تکلیف پہنچے تو یہ کچھ آہو آویلا مت کرو، مقدر میں تھا، ٹلنا نہیں تھا، اسی لیے وہ پہنچ کے رہی تکلیف. اور جو مصیبت تجھ کو نہیں پہنچی وہ تجھ کو پہنچنے والی ہی نہیں تھی. اخطا کا تل گئی اور نہیں پہنچی جو مصیبت تجھ کو، وہ تجھ کو پہنچنے والی ہی نہیں تھی. اب کہتے نہیں میں ذرا بچ گیا، ورنہ ایکسیڈنٹ ہو جاتا. تو یہ کیا تھا، تمہاری تقدیر میں تھی کہ یہ مصیبت نہیں پہنچے گی، اس لیے وہ مصیبت ٹل گئی. پھر ارشاد فرمایا حضرت عبی نے، اگر تو اس عقیدے کے سوا مر گیا، حاضر کا مرجع اس عقیدہ، عقیدہ تقدیر، تقدیر کے عقیدے کے سوا تو مر گیا تو تو جہنم کی آگ میں داخل ہوگا. یعنی تقدیر کے اوپر عقیدہ یہ ایمان کے بنیادی عقائد میں سے ہیں، اس کے بغیر اگر تو مر گیا تو تو جہنم کی آگ میں داخل ہو جائے گا. یہ پوری بات بیان کر دی. اس کے بعد کیا فرما رہے ہیں، وَلَا عَلَيْكَ، یہ تو میں نے تجھے تقدیر کا مسئلہ سمجھا دیا، हो सकता है तुझे पूरी बात समझ में नहीं आई हो, तो दूसरे भी बड़े बड़े सहाबा जिबालुल इल्म मौजूद है, जाओ मेरे भाई हजरत अब्दुल्ला इब्ने मसूद रदी अल्लाह ताला अन्हु के पास, फकीह हाजिहिल उम्मा, उनके पास जाओ और जाकर के उनको पूछ लो, वो तुझे अच्छी तरीके से मजीद समझा देंगे। चलो तो ये इब्न दैलमी फरमाते हैं कि मैं इसके बाद हजरत अब्दुल्ला इब्न मसूद की खिदमत में हाजिर हुआ और मैंने उनसे तकदीर का मसला पूछा, हजरत जरा तकदीर मुझे समझाइए। तो उन्होंने हूबहू वो बात कही जो मुझे हजरत उबई बिन काब ने कही थी, तवारुद ज़हनी, निस्बत इत्तिहाद, यही नहीं वो जवाब दिया जो हजरत उबई बिन काब ने कहा था। और मुझे क्या फरमाया हजरत अब्दुल्ला इब्न मसूद ने, कोई हरज नहीं, जाओ हुज़ैफा रदी अल्लाह ताला अन्हु के पास और हुज़ैफा को भी जाकर के पूछ लो। तो ये इब्न दैलमी हजरत हुज़ैफा के पास पहुंचे और हजरत हुज़ैफा रदी अल्लाह ताला अन्हु को पूछा, तो उन्होंने भी ऐसा ही जवाब दिया जैसा अब्दुल्ला इब्ने मसूद और उबई बिन काब ने जवाब दिया था। और हजरत हुज़ैफा ने क्या फरमाया, जाओ ज़ैद इब्ने साबित के पास, उनको पूछ लो। देखो ये तकदीर के मसले की अहमियत का अंदाजा लगा कि एक साइल को एक सवाल का तीन जगह से बेअइन ही जवाब मिला, फिर भी उनको आगे भेज रहे हैं ताकि ये मसले की अहमियत वाजे हो जाए कि कितना संगीन और कितना नाजुक मसला होगा। जाओ हजरत ज़ैद इब्ने साबित के पास। अब ये गए इब्न दैलमी हजरत ज़ैद इब्ने साबित के पास, तो हजरत ज़ैद इब्ने साबित को जब सवाल किया तो ज़ैद इब्ने साबित क्या फरमाने लगे, मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को इरशाद फरमाते हुए सुना। देखो नया फायदा हो गया, हजरत उबई बिन काब ने मरफू हदीस नहीं सुनाई थी, हजरत अब्दुल्ला इब्न मसूद ने मरफू हदीस नहीं सुनाई थी, हजरत हुज़ैफा रदी अल्लाह ताला उन्होंने मरफू हदीस नहीं सुनाई थी, हजरत ज़ैद इब्न साबित के पास पहुंचे तो वहां मरफू हदीस सुनने को मिल गई। यानी जो मजमून इन तीन बुजुर्गों ने फरमाया था वही मजमून बेअइन ही हदीस की शक्ल में इनको सुनने को मिला। अगरचे ये तीनों हजरात ने भी जो बात कही थी वो इज्तिहाद से ताल्लुक रखने वाली नहीं थी, गैर मुदरक बिल कयास थी, इसीलिए वो भी हदीस मरफूही के हुक्म में थी, लेकिन यहाँ डायरेक्ट जो है कौले रसूल सुनने को मिला सराहतन। तो कहा जब ये पहुंचा उनके पास तो नबी उन्होंने सुनाया हजरत ज़ैद इब्ने साबित रदी अल्लाह ताला उन्होंने कहा कि मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को इरशाद फरमाते हुए सुना कि अगर अल्लाह ताला तमाम आसमानों वालों को अजाब देवे और तमाम जमीन वालों को अल्लाह अजाब देवे तो भी अल्लाह उन पर जुल्म करने वाले नहीं कहे जाएंगे, और अगर अल्लाह ताला उन पर रहम फरमावे तो अल्लाह का रहम फरमाना उनके लिए उनके आमाल से ज्यादा बेहतर होवे, और अगर तेरे लिए उहुद पहाड़ के मिसल सोना होवे और तू उसको अल्लाह के रास्ते में खर्च कर डाले तो भी वो अल्लाह के यहाँ कबूल नहीं होगा तुझसे, यहाँ तक कि तू तकदीर पर पूरा ईमान ले आवे اور جان لو کہ جو چیز تجھ کو مصیبت کی پہنچی وہ تجھ سے ٹلنے والی نہیں تھی، اور جو تجھ سے ٹل گئی وہ تجھے پہنچنے والی نہیں تھی، اور اگر تو اس عقیدے کے بغیر مر گیا تو جہنم کی آگ میں داخل ہوگا۔ اس حدیث شریف سے ایک بات یہ معلوم ہوئی کہ مالک الملک کا ہر فیصلہ اپنی مخلوق کے لیے برحق فیصلہ ہے۔ اللہ اپنی مخلوق کے لیے جو فیصلہ بھی کرتے ہیں وہ فیصلہ بالکل برحق ہوا کرتا ہے۔ دوسری بات، ہر کام جو کائنات میں ہوتا ہے اس کی حکمت ہماری سمجھ میں آنا کوئی ضروری نہیں ہے۔ لا يسأل عما يفعل، اللہ تعالیٰ جو کام کرتے ہیں اس کے بارے میں کوئی حکمت کا سوال نہیں کیا جاتا، اے اللہ یہ کام آپ نے کیوں کیا، ایسا کیوں نہیں کیا، تیسا کیوں کیا۔ تو اس کائنات کے اندر جو کام بھی ہوتا ہے اس کی حکمت ہماری سمجھ میں آنا ضروری نہیں۔ تیسری بات، صحابہ کا علم یقین بہت قوی تھا کہ تقدیر جیسے مسئلے میں بھی عرفان اور اطمینان کی کیفیت سے مالا مال تھے۔ صحابہ کا علم یقین بہت مضبوط کہ تقدیر جیسے مسئلے میں بھی عرفان اور اطمینان سے مالا مال تھے، اور شکوک اور شبہات کا نام و نشان نہیں تھا ان کو۔ چوتھی بات، صحابہ میں ایک دوسرے کا احترام تھا، ایک دوسرے کے علم کا اعتراف تھا، اور یہ چیز امت کے علماء میں ہونی چاہیے کہ ایک دوسرے کا آپس میں احترام، آپس میں ایک دوسرے کے علم کا اعتراف۔ اسی لیے دیکھو عبی بن کعب جیسے جلیل القدر آدمی کہ جن کو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ ابو المنذر تم کو تمہارا علم مبارک ہو، اتنی بڑی بات فرمائی تھی خود حضور نے، فرمایا کہ تم کو تمہارا علم مبارک ہو، یہ شخص ایک مسئلہ واضح کرنے کے بعد دوسرے کے پاس بھیج رہے ہیں۔ اور عبداللہ ابن مسعود جن کی فقہ کی حضور نے سند دی وہ تیسرے کے پاس بھیج رہے ہیں۔ یہ صحابہ کا آپس کے اندر احترام اور دوسرے کے علم کا اعتراف۔ پانچویں بات یہ معلوم ہوئی کہ صحابہ کے فتاوی نصوص سے ماخوذ تھے۔ اسی لیے دیکھو تینوں کا جواب ایک جیسا آوے یہ کب ہو سکتا ہے، جب کوئی نص سے ماخوذ ہوگا تو ہی تو ان کا جواب ایک یکساں ہو سکتا ہے، باقی اپنی عقل کے گھوڑے دوڑانے جاوے تو ہر ایک کی بات الگ آوے۔ لیکن تینوں کا جواب یکساں ہونا اور پھر حضرت زید کے یہاں حدیث مل جانا، یہ دلیل ہے کہ پہلے تین حضرات نے جو بات بیان فرمائی وہ بھی نصوص سے ماخوذ بات تھی۔ چھٹی بات، صحابہ کرام کی باتیں بعض مرتبہ اگرچہ وہ قول رسول نہ بتلاوے لیکن وہ قول رسول ہی کے درجے کی ہوتی ہے۔ جیسے کہ ان تین حضرات کی باتیں، انہوں نے ڈائریکٹ نبی کریم صلی اللہ علیہ وسلم کی طرف نسبت نہیں کی لیکن وہ حضور کے فرمان ہی کے درجے میں تھی۔ جی حضرت علی رضی اللہ تعالی عنہ سے منقول ہے کہ ہم نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں بیٹھے ہوئے تھے، آپ کے دستے بابرکات میں ایک لکڑی تھی اور اس کے ذریعے سے آپ زمین کو کرید رہے تھے۔ دیکھو ہاتھ میں لکڑی ہو اور اس کے ذریعے سے زمین کے اوپر کریدنا، یہ علامت ہے گہری سوچ کی، گویا نبی کریم صلی اللہ علیہ وسلم کوئی گہری سوچ کے اندر تھے۔ بعض مرتبہ آپ نے دیکھا ہوگا کہ آدمی بیٹھے بیٹھے کچھ کریدتا ہے، بھائی یہ کیا ہو رہا ہے، وہ ایک دم چونک کے کہتا ہے ہاں اب مجھے دھیان میں آیا کیا کر رہا ہوں۔ یعنی آدمی گہری سوچ میں ہوتا ہے تو ایسے کام کرتا ہے۔ تو آپ صلی اللہ علیہ وسلم اس لکڑی کے ذریعے زمین کو کرید رہے تھے، پھر آپ صلی اللہ علیہ وسلم نے اپنا سر مبارک اٹھایا اور سر مبارک اٹھا کے ارشاد فرمایا کہ تم میں سے ہر شخص کہ اس کا مقام جنت کے اندر لکھا جا چکا ہے اور اس کا مقام جو جہنم میں ہے وہ بھی لکھا جا چکا ہے، کہ یہ آدمی جنت میں جائے گا جہنم میں جائے گا، یہ سب تقدیر کے اندر پہلے سے لکھا جا چکا ہے۔ تو صحابہ پوچھنے لگے اے اللہ کے رسول، افلا نتقیلو، کیا ہم لکھے ہوئے پر بھروسہ کر کے بیٹھ نہ جاوے، ہم لکھے ہوئے پر بھروسہ کر کے بیٹھ نہ جاوے، یعنی تقدیر میں جنتی ہونا لکھا ہوا ہے تو اب اعمال کرنے کی کیا ضرورت، تقدیر میں جنت ہے تو جنت میں جا کے رہیں گے، نعوذ باللہ تقدیر میں جہنم ہے تو جہنم میں جا کے رہیں گے، پھر اعمال کرنے کی کیا ضرورت ہے، ہم تقدیر پر بھروسہ کر کے بیٹھ جاوے۔ قال لا، نبی کریم صلی اللہ علیہ وسلم فرمائے نہیں، تقدیر پر بھروسہ کر کے مت بیٹھ جاؤ، اعملوا، اعمال کرتے جاؤ، ولا تتقیلوا، اور لکھے ہوئے پر بھروسہ کر کے بیٹھ مت جاؤ، فکل میسر لما خلق له، ہر ایک کے لیے وہ کام آسان کر دیا جاتا ہے جس کے لیے وہ پیدا کیا گیا ہے، ہر ایک کے لیے وہ کام آسان کر دیا جاتا ہے جس کے لیے وہ پیدا کیا جاتا ہے۔ اگر جنت کے لیے پیدا کیا گیا تو جنت کے اعمال اس کے لیے دنیا میں کرنا آسان، نعوذ باللہ جہنم کے لیے پیدا کیا گیا تو جہنم والے اعمال کرنا اس کے لیے آسان۔ پھر استدلال میں نبی کریم صلی اللہ علیہ وسلم نے یہ آیت تلاوت فرمائی، فَأَمَّا مَنْ آتَا وَاتَّقَا وَصَدَّقَ بِالْحُسْنَى فَسَنُيَسِّرُهُ لِلْيُسْرَى وَأَمَّا مَنْ بَخِلَ وَاسْتَغْنَى وَكَذَّبَ بِالْحُسْنَى فَسَنُيَسِّرُهُ لِلْعُسْرَى۔ اب اس میں دیکھیے، یسرا سے پہلے اعمال جنت ہے، فَأَمَّا مَنْ آتَا وَاتَّقَا وَصَدَّقَ بِالْحُسْنَى، یہ اعمال جنت ہے، اور آگے فسن یسرہ للعسرا سے پہلے اعمال جہنم ہے، وَأَمَّا مَنْ بَخِلَ وَاسْتَغْنَى وَكَذَّبَ بِالْحُسْنَى۔ تو اگر کسی کے مقدر میں عسرا ہے تو اس کے لیے یہ سب اعمال آسان کر دیے جاتے ہیں، کون سے، بخلا، استغنا، کذب بالحسنا، اور جس کے لیے یسرا ہے تو اس کے لیے آتا وتقا وصدق بالحسنا آسان کر دیا جاتا ہے۔ اس حدیث شریف سے حاصل ہونے والے فوائد، نمبر ایک، اگر انسان ایمان والا نہ ہوئے، یا یہ کہ انسان کے ایمان کے اندر کسی قسم کا نقص ہوئے، مثلا غلط عقیدے والا ہوئے، تو ان کے اعمال اللہ تعالی کی بارگاہ کے اندر قابل قبول نہیں ہوتے ہیں۔ ایمان ہی نہ ہو تو بھی اعمال قابل قبول نہیں، اور غلط عقیدہ ہو تو بھی اعمال قابل قبول نہیں۔ دوسری بات، جنت اور جہنم یہ تقدیری چیز ہے، لیکن اللہ تعالی نے اس کو اعمال اور اپنی رحمت اور فضل سے جوڑ کے رکھا ہے. جنت بھی تقدیری، جہنم بھی تقدیری، لیکن ظاہری دنیا میں اللہ نے اس کو اعمال حسنہ، اعمال سیئہ اور فضل اور رحمت کے ساتھ بھی جوڑ کر کے رکھا ہے کہ اگر اللہ کا فضل ہوگا، اللہ کی مہربانی ہوگی، نیک اعمال کرے گا، جنت میں جائے گا. اللہ کا فضل، اللہ کی مہربانی شامل حال نہیں ہوگی، برے کام کرے گا، نعوذ باللہ، جہنم میں جائے گا. تیسری بات سمجھو، اس کائنات کی چیزوں کو اللہ تعالی نے مربوط بنایا ہے. مربوط کیسے مربوط کیا ہے؟ کہ ایک عمل انسان کے لیے اچھی تقدیر، اچھی تقدیر کے ساتھ جوڑا اچھی توفیق، اچھی توفیق کے ساتھ جوڑا اچھے اعتقاد، اچھے اعتقاد کے ساتھ جوڑا حسن عمل، اور اس کے ساتھ جوڑ دیا جنت کو. یہ پورا مربوط سلسلہ ہے. اچھی تقدیر لکھی گئی، پھر اس کو اچھے اعتقاد کی توفیق ہوئی، اچھے اعمال کی توفیق ہوئی، اور پھر وہ جنت میں پہنچا دیا گیا. یہی آلے برائی میں بھی، تقدیر میں شکاوت، عقیدہ غلط، اعمال غلط، جہنم میں بھیج دیا گیا. تو اس کائنات کے اندر چیزوں کو، اسباب کو، مسببات کو اللہ تعالیٰ نے مربوط بنا کر کے رکھا ہے، ہر ایک دوسرے کے ساتھ جڑے ہوئے ہیں. گویا کہ انسان اسی عمل کے قریب جاتا ہے جو اس کی تقدیر میں ہے. تقدیر میں جنت ہے تو جنتی اعمال کے قریب جاتا ہے، تقدیر میں نعوذ باللہ جہنم ہے تو برے اعمال کی طرف کے قریب جاتا ہے. تو اسی عمل کے قریب جاتا ہے جو عمل اس کی تقدیر میں لکھا ہوا ہے، اس کے قریب بندہ جاتا ہے. ترغیب اور ترہیب کا اس بات ہوا. دیکھو صحابی نے کیا پوچھا کہ حضور ہم بھروسہ کر کے بیٹھ جائے؟ فرمایا نہیں، بھروسہ کر کے مت بیٹھو، اعمال کرو. یہ ترغیب اور ترہیب ہے کہ نبی کریم صلی اللہ علیہ وسلم اچھے اعمال کی ترغیب دے رہے ہیں اور برے اعمال سے صحابہ کو ڈرا رہے. معلوم ہو کہ ترغیب اور ترہیب کا بھی پہلو انسان کو اختیار کرنا چاہیے. یہ حدیث تقدیر کے ثبوت کی بھی بہت بڑی دلیل ہے. اس لیے کہ نبی کریم صلی اللہ علیہ وسلم نے کیا فرمایا، کتیبہ. یہ کتیبہ کا صیغہ بتلاتا ہے، جیسے یا ایھا الذین آمنوا کتیبہ علیکم الصیام، تو وہی کتیبہ کا صیغہ. یہ تقدیر کے اس بات کو بتلاتا ہے، اور یہ بات بتلاتا ہے کہ جنت اور جہنم کا فیصلہ ہو چکا ہے. اللہ کے یہاں سے ہر انسان، جنات کے لیے جنت اور جہنم کا فیصلہ پہلے سے ہو چکا ہے. اور تقدیر کا کوئی آدمی غلط مطلب نہ نکالے کہ محنت کرنا ترک کر دے رہے. بعض لوگ تقدیر کا غلط مطلب نکالتے ہیں اور محنت کرنا چھوڑ کر کے بیٹھ جاتے ہیں. اس کی بھی اس روایت سے تردید ہو گئی. رحمت الہی سے مایوسی نہیں ہونی چاہیے، اور اگر انسان محنت کرے اور نتیجہ سامنے نظر نہ آوے تو نا امید نہ ہوئے، محنت کے اوپر اللہ تعالیٰ اجر اس کو ضرور عطا فرماتے ہیں. محنت کا نتیجہ اگر ظاہر نہ بھی ہوگا تو ابھی محنت کرنے کے اوپر اللہ کی طرف سے اجر ضرور ملتا ہے. یہاں شراح نے عوام کے ایک تقدیری جملے کے اوپر خاص کلام کیا ہے کہ بعض عوام اور جاہل لوگ تقدیر کے متعلق کیا کہتے ہیں، فسق میں، گناہ میں، نافرمانی میں مبتلا رہیں گے. اور کیا کہتے ہیں، تقدیر میں جو ہونا وہ ہوگا، تقدیر میں جو ہونا ہو وہ ہوگا، کرو جو کرنا ہو، تقدیر میں جو ہونا ہو وہ ہوگا. یہ سراسر غلط ہے. کہ سیدنا حضرت عمر رضی اللہ تعالیٰ عنہ کے سامنے ایک چور کو لایا گیا، चोरी साबित हो गई थी, हजरत ने उसको हाथ काटने का हुक्म दिया हद सरका में, तो वो चोर हजरत उमर को क्या कहने लगा, आप मेरा हाथ क्यों कटवा रहे हैं, मेरी तकदीर में चोरी करना लिखा हुआ था इसीलिए मैंने चोरी की, उसमें आप मेरा हाथ क्यों कटवा रहे हैं। तो हजरत उमर रजी अल्लाह तआला ने जवाब दिया, तेरी तकदीर के अंदर हाथ काटना लिखा हुआ है इसीलिए हम काट रहे हैं तेरे हाथ को। तो गोया कि इस तरह जो लोग ये जुमला बोलते हैं कि भाई तकदीर में जो है वो होगा, जो चाहे वो करो, गलत है। रहे आमाल, ये सआदत और शकावत की अलामत बनते हैं कि नेक आमाल सआदत मंद होने की अलामत और बुरे आमाल शकी होने की अलामत। जी वला ताजीज, हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हु अन्हुम से मनकुल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, ताकतवर ईमान वाला बड़ा अच्छा है, अल्लाह को भी बड़ा महबूब है कमजोर ईमान वाले के मुकाबले में। जो ईमान वाला ताकतवर हो, तंदुरुस्त हेल्थी हो, वो अल्लाह के यहाँ भी अच्छा है और बड़ा प्यारा है कमजोर ईमान वाले के मुकाबले के अंदर। क्या मतलब मोमिन कवी का? नंबर एक, जो नेक काम करने में बड़ा ताकतवर हो वो मुराद है। दीन के खातिर इताअत करने के लिए तकलीफ उठाने में मजबूत हो, इसीलिए आप दुनिया में देखेंगे। देखो ये ताकत, ताकत रूहानिया मुराद है। ये कहां है कि जो नेकी के अंदर ताकतवर हो, इताअत के लिए तकलीफ उठाने के अंदर ताकतवर हो मुराद है। आप देखो बाज नौजवान रात को जिम में दो दो तीन तीन घंटे लगाते हैं, पसीने में सराबोर हो जाते हैं। वो नौजवान को कहो कि रमजान में तीन पारे की तरावी पढ़नी है, टांटिए बहुत दुखते हैं, खड़ा नहीं रहा जाता, कहीं एक पारे की तरावी सुपर फास्ट है कि नहीं, एक पारे की वो भी कैसी सुपर फास्ट, सुपर फास्ट नहीं सुपर फास्ट कहीं है कि नहीं, चाहे कुछ समझ में नहीं आए वहां, और वही जिम में तीन घंटे वहां लगाएगा। मालूम हुआ कि इसके लिए रूहानी कुव्वत चाहिए, जिस्मानी कुव्वत से काम नहीं चलता है। इसलिए शुर्राह ने यहां कवि मोमिन से मुराद लिया किसको, कि जो मोमिन ऐसा हो, नेक काम करने के अंदर मजबूत हो, अल्लाह की इताअत के लिए तकलीफ उठाने में मजबूत हो, वो मोमिन मुराद है। नंबर दो, जो बला मुसीबत पहुंचे उस पर सब्र करने वाला, ये है बड़ा ताकतवर। नंबर तीन, दीनी कामों में चौकन्ना और मुतयक्किज हो दीनी कामों के अंदर। नंबर चार, अंजाम के एतबार से फिक्र करता हो कि भाई मेरे कामों का अंजाम, ये काम मुझे हुस्ने अंजाम पर ले जाएंगे, नऊज़ु बिल्लाह बुरे अंजाम में ले जाएंगे, लिहाजा उसकी फिक्र तदबीर असबाब को इख्तियार करना सब हुस्ने अंजाम के ऊपर लगे रहते हो, ये कवि और ताकतवर मोमिन कहा जाएगा। तो वो मोमिन جو طاقتور ہو وہ اللہ کی نظر میں بڑا محبوب ہے اور بھلا ہے کمزور ایمان والے کے مقابلے میں. وفی کل خیر, ایسے ہر مومن میں بھلائی ہے, کمزور مومن بھی طاقتور بھی, ایمان کی برکت سے وہ بھلائی والا ہے. تو ایمان ایک ایسی چیز ہے کہ طاقتور ہو کمزور ہو ہر ایک میں وہ خیر اور بھلائی کا ذریعہ بن جاتی ہے. آگے ارشاد فرمایا, احریص تو لالچ کر ایسے اعمال کی جو اعمال تجھے نفع دینے والے ہو, جو اعمال تجھے نفع دینے والے ہو تیرے دین میں تیری آخرت میں, ایسے اعمال کی تو لالچ کرنے والا بن. واستعن باللہ, اور اللہ تعالی سے تو مدد حاصل کرنے والا بن, یعنی اپنے نفس پر بھروسہ مت کر بلکہ اللہ تعالی سے مدد حاصل کرنے والا بن. اس لیے کہ بہت سی مرتبہ تم ایک چیز کو پسند کرو گے وہ چیز تمہارے لیے بری ہوتی ہے, اس لیے اللہ تعالی سے تم مدد حاصل کرنے والے بنو. چونکہ اللہ کی مدد کہاں آئے گی, جو تمہارے لیے خیر ہے اس میں اللہ کی مدد آئے گی. اللہ تعالی تمہارے لیے جو بری ہے اس میں مدد نہیں کریں گے, بلکہ جو چیز تمہارے لیے خیر ہے اس میں باری تعالی تم کو مدد کریں گے. ولا تعجیز, اور تو عاجز بن کر کے مت بیٹھ جا, تھکا ہارا بن کر کے تو مت بیٹھ جا. دیکھو بعض لوگ عاجز بن کر کے بیٹھ جاتے ہیں اور پورے معاشرے پر بوجھ بنتے ہیں. بھائی آپ کماؤ نا, مجھ سے تو کمایا نہیں جاتا, یہ کرو اس سے تو یہ کام نہیں ہوتا. عاجز بن کر کے پورے معاشرے پر بوجھ بن کے بیٹھ جاتے ہیں. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا بالکل نہیں, عاجز بن کے مت بیٹھو کہ پورے معاشرے اور پورے سماج پر تم بوجھ بنو. اگر کوئی آدمی بیچارہ واقعی معذور ہے اور روزی نہ کما سکے تو معاشرے کے لوگ اس کے لیے روزی روٹی کا انتظام کریں گے, صدقہ خیرات مختلف مصارف کے ذریعے سے, وہ الگ چیز ہے. لیکن کوئی آدمی عاجز بن کے بیٹھ جاوے اور پورے معاشرے پر بوجھ بنے, یہ شریعت نے پسند نہیں فرمایا. فَإِنْ أَصَابَكَ شَيْءٌ, اگر تجھ کو کوئی تکلیف پہنچے تو ایسا مت بول کہ اگر میں ایسا کرتا اور ایسا کرتا تو یوں ہو جاتا. بس یہ قضا و قضا کے چکر تو چھوڑ. بعض مرتبہ انسان کیا کرتا ہے, کوئی پلاننگ کی کوئی تدبیر کی اور ناکام ہو گئی تو کیا کہتا ہے, ایسا کیا اس لیے ایسا ہوا, تیسا کرتا تو ایسا ہو جاتا. یہ انسان کا ایک مزاج ہے. نبی کریم صلی اللہ علیہ وسلم نے ایسا کہنے سے منع کیا. اس جملے مبارکہ کا مطلب یہ ہے کہ غور کر کے کوئی کام کرو, مشورہ کر کے کام کرو, پوری فکر سے کام کرو, پوری ترتیب سے تدبیر اور اسباب کے ساتھ کام کرو, پھر بھی اگر نتیجہ تمہاری چاہت کے خلاف آوے, نتیجہ وہ نہ نکلا جو تم چاہتے تھے, تو اللہ کی ناشکری مت کرو, ناشکری میں مبتلا مت ہو. بلکہ انسان اپنی تدبیر کا جائزہ لے لے کہ میری تدبیر میں مجھ سے کہاں چوک ہوئی کہ نتیجہ میری چاہت کے خلاف آیا, کون سی مجھ سے چوک ہو گئی کہ نتیجہ میری چاہت کے مطابق نہیں آیا. اپنی تدبیر کے اوپر انسان غور کرے. دراصل شیطان جو ہے نا, یہ انسان کو خلاف توقع جب نتیجہ آتا ہے تو ندامت میں مبتلا کرتا ہے, حسرت میں مبتلا کرتا ہے. اور ندامت اور حسرت میں انسان آگے بڑھ کر کے نعوذ باللہ تقدیر کا انکار کر ڈالتا ہے, اور یہ چیز کفر تک لے جانے والی ہے. تو جب خلاف توقع نتیجہ سامنے آئے گا
तो नदामत में हसरत में मुब्तला होकर के इंसान तकदीर का इनकार कर डालता है और ये चीज इंसान के लिए बड़ी खतरनाक चीज है। तो इंसान को खिलाफ तवक्को नतीजे के ऊपर मनफी पहलू के ऊपर न सोचे बल्कि अपनी तदबीर के ऊपर गौर करना चाहिए। वलाकिन कुल, लेकिन तू इस तरह बोल, कद्दर अल्लाहु वमा शा फअला, अल्लाह ताला ने जो मेरे लिए तकदीर की थी और जो चाहा वो अल्लाह ने किया। मेरे लिए जो तकदीर में था और जो अल्लाह की मशीयत हुई वो हुआ, ये तुम कहने वाले बनो। इसलिए कि कलीमे लव, अरबी का कलीमे लव, ये शैतानी अमल को शुरू करता है। अरबी का कलीमे लव, ऐसे वो लव भी, इसलिए कि ये कलीमे अरबी लव ये शैतानी अमल को शुरू करता है। कलीमे लव का क्या मतलब? अगर मैं यूं करता तो यूं होता, बस ये शैतान का दरवाजा खुल गया, शैतान का काम यहां से शुरू हो गया। जहां नाकामी हुई कि अगर मैं यूं करता तो यूं हो जाता है, बस शैतान का दरवाजा खुल गया। देखो इस हदीस शरीफ से एक अहम बात ये मालूम हुई कि इंसान के तमाम कामों का दारोमदार, बड़ा दारोमदार अल्लाह सुबहानहू व ताला की तकदीर पर है। असल दारोमदार तकदीर पर है, यूं कहो इंसान के तमाम मामलात का असल दारोमदार तकदीर के ऊपर है। साथ में बड़ा मदार इंसान की तदबीर के ऊपर भी है, लेकिन कोई इंसान तदबीर को मुअस्सिर भी जात न समझे, तदबीर को कोई इंसान मुअस्सिर भी जात न समझे, इससे हदीस शरीफ के अंदर मना किया गया। अब यहां जो फरमाया कि तुम लव वाला जुमला मत कहो, इसलिए कि ये जुमला तुमको शैतानी अमल के शुरू करने का जरिया बनेगा, तो इस जुमले का मतलब ये है कि नहीं ये तंजीह, कि भाई एक ईमान वाले के ईमान का तकाजा ये कि अगर मगर के चक्कर में ना पड़े कि अगर मैं यूं करता तो ये होता, बस अल्लाह के यहां जो मुकद्दर में था वो हो गया, अपनी तदबीर का जायजा लो। तो ये अगर वाले जुमले को तुम इस्तेमाल ना करो, इसमें तुम्हारे लिए बड़ी भलाई है। दूसरा मतलब हदीस शरीफ के अंदर ये है कि लव के जुमले को बकसरत नहीं बोलना चाहिए। बाद लोगों का मिजाज होता है हर बात में, अगर मैं यूं करता तो ये होता, अगर मैं यूं करूं तो ये हो जाए, अगर मैं यूं करूं तो ये हो जाए। तो बकसरत इस जुमले को इस्तेमाल करने से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया। नंबर तीन, जहां तुम्हारा कोई फायदा न हो वहां ऐसे लफ्ज को इस्तेमाल मत करो। जहां कोई तुम्हारा फायदा न हो वहां इस जुमले को, अगर मगर लव को इस्तेमाल मत करो। हां जहां फायदा हो, मिसाल के तौर पर अगर मैं अल्लाह की इताअत ज्यादा करता या मैं जल्दी मस्जिद में पहुंच जाता, दो पारे पढ़ लेता, अगर मैं रमजान में एहतिकाफ में बैठ जाता इतनी सारी नेकी कर लेता, एहतिकाफ नहीं किया ये नेकी फौत हो गई। तो जिसमें इंसान का फायदा है आखिरत का और दीनी, वहां लव का जुमला इस्तेमाल करो, लेकिन जहां कोई फायदा नहीं वहां जुमले लव इस्तेमाल मत करो, ये हदीस शरीफ के अंदर मना किया गया। और जिस्मानी जहनी माली कुव्वत अल्लाह ताला की नेमत है, जिस्मानी कुव्वत अल्लाह की नेमत, माली कुव्वत अल्लाह की नेमत, जहनी कुव्वत अल्लाह की नेमत, उसको नेकी के काम में इस्तेमाल करना चाहिए, ये भी हदीस शरीफ से निकला। एक किस्म की कुव्वत में कमजोरी हो तो दूसरी किस्म की कुव्वत में मजबूती होती है। बाज़ मरतबा इंसान बदनी एतबार से कमजोर है, علمی اعتبار سے مضبوط ہے، علمی اعتبار سے کمزور ہے، مالی اعتبار سے مضبوط ہے، تو ایک قسم کی قوت میں کمزوری ہو تو ہو سکتا ہے کہ دوسری قسم کی قوت مضبوط ہو. تو جو قوت اللہ تعالیٰ نے آپ کو مضبوط عطا فرمائی ہے اس سے فائدہ اٹھا کر کے اللہ کا شکر ادا کرو. اگر علم مضبوط ملا ہے اس سے فائدہ اٹھاؤ، مال میں کمزور ہو، جسم میں کمزور ہو، کوئی بات نہیں، علم مضبوط ہے اس سے فائدہ اٹھاؤ. علم کمزور ہے، مال مضبوط ملا ہے، مال سے فائدہ اٹھا کر اللہ کا شکر ادا کرو. علم کی کمزوری، مال کی کمزوری، لیکن جسمانی مضبوطی ہے، اس سے اللہ کی اطاعت کرو اور اللہ تعالیٰ کا شکر ادا کرو. تو جون سی قوت اللہ کی طرف سے مضبوط ملی اس سے فائدہ اٹھا کر کے اللہ کا شکر ادا کرو.